लहा माँ कसबत उसके लिए है जो उसने कमाया। कसब किसको कहते हैं? काफ सीन बे कसाबा का मतलब होता है हाथ की कमाई, यानी कोई शख्स अपने हाथ से जो कमाता है उसका फायदा उसी को जाता है। यानी अगर कोई शख्स अपने लिए कोई अच्छे काम करता है तो उसका फायदा वो खुद पाएगा, लेकिन शर्त क्या है? वो काम उसने खुद किया हो। इससे ये बात पता चलती कि जिस चीज में इंसान की नीयत और कोशिश शामिल नहीं होती उसका उसको अजर भी नहीं मिलता, उसका उसे कोई फायदा नहीं होता। महज तमन्नाएं और आरजुएं, अच्छा ये हो जाए वो हो जाए, इससे कोई फायदा नहीं जब तक आप कुछ करने की नीयत ना करें। और फिर सिर्फ नीयत करके ही ना बैठे रहें, उठकर कुछ करने की कोशिश ना करें। ये अलग बात है कि कोशिश के बावजूद हुआ नहीं तो आपको नीयत का सवाब मिल जाएगा। अच्छा, फिर आप सोच रहे होंगे शायद कि सदका जारिया फिर क्या हुआ, वो इंसान खुद तो नहीं कर रहा होता, बाद में आने वाले लोग कर रहे होते हैं। क्या क्या होता सदका जारिया? इंसान की औलाद, इंसान का माल, इंसान का इल्म, ये तीन चीजें इंसान के लिए सदका जारिया बनती। अब आप मुझे बताइए कि ये सदका जारिया कैसे बन गई? औलाद काम कर रही है, सवाब माँ बाप को जा रहा है। अभी तो मैंने कहा था जब तक नीयत और इरादा शामिल ना हो और कोशिश शामिल ना हो, और जैसे कहा गया लहा माँ का सबर, तो फायदा कुछ नहीं। औलाद उन्हीं वालदैन के लिए सदका जारिया होती है जो उसकी अच्छी तरबियत करते हैं, जो कोशिश करते हैं कि हमारे बच्चे दीन पर हों। माल उसी शख्स के लिए सदका जारिया बनता है जिसके लिए इंसान ने कोशिश की हो, मेहनत से हलाल कमाई का कमाया हो और फिर उसे नेकी के काम में लगाया। क्योंकि पीछे आप पढ़ चुके हैं ना कि अल्लाह ताला सदका कबूल नहीं करते जब तक कि वो हलाल कमाई से ना हो, हराम का सदका नहीं कबूल होता। लिहाजा अगर कोई शख्स अपने हाथ की कमाई से या अपनी मिल्कियत के माल से, बाज माल आप खुद नहीं कमाते, मसलन शोहर ने आपको हक महर दिया तब आपने कमाया तो नहीं, लेकिन ये कि आपकी मिल्कियत है ये, या माँ बाप से कुछ विरासत में मिल गया, तो चूंकि माँ बाप पर आपका कुछ हक होता है तो वो माल आपको उस रिश्ते के एवज या खून के ताल्लुक के एवज मिल गया, लेकिन आप खुद मालिक हैं उसके। उस माल को आपने किसी अच्छे काम में लगाया, वो आपके लिए सदका जारिया होगा। इसी तरह इल्म, तो इल्म में भी तो इरादा और कोशिश है ना, आपने अच्छी नीयत से इल्म हासिल किया, इसलिए नहीं किया कि हम दूसरों पर चढ़ाई कर सकें और दूसरों को हरा सकें और दूसरों को जवाब दे सकें और दूसरों को बता सकें कि देखो हम कितने काबिल हैं, इसलिए नहीं, बल्कि अल्लाह की रजा के लिए, सीधा रास्ता पाने के लिए। तो जो शख्स अच्छी नीयत से अच्छे काम करता है, इल्म हासिल करता है, फिर उसको सिखाता है, तो उसकी कोशिश हो गई ना बीच में, थोड़ी की तो थोड़ी, ज्यादा की तो ज्यादा, जितनी उसने एफर्ट की और जितना उसने इस बात का इरादा किया कि ज्यादा से ज्यादा लोगों को मुझसे फायदा पहुंच जाए, चाहे वो सामने बैठ के फायदा पहुंचाए या किसी बैक सपोर्ट के जरिए। अब वो क्या है, जो उसकी कोशिश थी उसका सिला उसी को मिलेगा। मसलन अब मैं आपको पढ़ा रही हूँ, बज़ाहिर आपको क्या नजर आ रहा है कि मैं एक कोशिश कर रही हूँ, क्योंकि मैं बोलती नजर आ रही हूँ आपको, लेकिन इस बोलने में हो सकता है किसी और का हाथ हो। मुझे कोई चीज़ किसी ने लिख कर दी हो, कोई चीज़ किसी ने बताई हो, आखिर मुझे भी तो किसी ने सिखाई ना, तभी मैं आगे बोल रही हूँ। तो इसमें जितनी मेरे पीछे कोशिशें हैं, जिन्होंने मुझको सिखाया, जिन्होंने मुझे सपोर्ट किया, जिन्होंने मुझे फैसिलिटेट किया, वो अगरचे स्टेज पर नहीं बैठे हुए लेकिन इस कोशिश में उनका भी हाथ, इरादा और नीयत शामिल है, और उसके जरिए वो आगे जा रहा है। अब बोल मैं रही हूँ लेकिन मेरे बोलने में उनके लिए भी सदका जा रही है, क्योंकि उनकी भी कोशिश बीच में है। तो लहा मा कसबत, जब इंसान किसी अच्छे काम के लिए कोशिश और नीयत करता है, हाँ वो कोशिश किसी के सामने आती है या नहीं आती, लेकिन जितना जितना जिसने हिस्सा डाला उतना उतना उसको अजर व सवाब मिल गया। जिसने नीयत भी की और फिर कोशिश भी की, उसको सवाब मिल गया। बाजों का था हम एक काम नहीं करते लेकिन उसका क्रेडिट ले लेते हैं, और अक्सर लोगों को यही शौक होता है, जो नहीं किया वो भी हमारे नाम लग जाए, लोगों को पता चल जाए कि हमने किया, ताकि हमें वाह वाह हो जाए हमारी। एक छोटी छोटी चीजों पे खुश होते हैं ना, क्योंकि तो बड़ी खुशी का पता जो नहीं, तो ये छोटी छोटी चीजें हमको फिसलाती रहती हैं। तो याद रखें, ये जो सदकाए जारिया का कॉन्सेप्ट है, इसके अंदर भी दरअसल छुपी हुई कोशिश ही शामिल होती है इंसान की। जिसकी थोड़ी कोशिश उसका थोड़ा सदका जा रही है, जिसकी ज्यादा कोशिश उसका ज्यादा सदका जा रही है। मतलब जो ज्यादा माल खर्च करता है ज्यादा अच्छी नीयत से करता है, जो ज्यादा अच्छी तरबियत देता है अपने बच्चों की, और अगर बच्चे बेचारे खुद ही रुल खुल कर तरबियत पा रहे हैं तो माँ बाप के लिए फिर क्या सदका जा रहा हुआ? वो तो जिन्होंने उनको सिखाया उन बच्चों को, उन्हीं के लिए हो जाएगा ना। बाज माँ बाप तो ऐसे बदकिस्मत भी होते हैं कि बच्चे अच्छा काम करना चाहते हैं, उल्टा उनको मना करते हैं कि ये ना करो, लाइल्मी है। एक लाइल्मी जो है ना, जहालत, ये 100 हलाकतों की जड़ है, क्योंकि पता ही नहीं इसका फायदा कितना है। तो अगर वो नहीं अपनी औलाद को सपोर्ट करते, कम से कम नियति कर लें, ये खुशी हो जाए इस पर कि शुक्र है हमारी औलाद को अच्छा काम कर रही, दुआ ही कर दें, माल से ही कुछ मदद कर दें। अगर खुद कुछ भी नहीं किया आपने, मसलन कुछ माँ बाप खुद नहीं पढ़ पाते, अब उनका शौक क्या होता है हमारी औलाद पढ़ जाए, उसके लिए वो दिन रात मेहनत करते हैं, उनको सिखाते हैं, बताते हैं, माल उन पे खर्च करते हैं। तो अब उनके अपनी अंदर जो कमी रह गई वो किस में जा पूरी हुई? औलाद में पूरी हुई। इसी तरह बाज माँ बाप खुद तो नेक होते हैं, औलाद को कुछ नहीं बताते, औलाद सख्त गलत काम करती, क्यामत के दिन क्या होगा? ऐसे लोग बसा औकात बदतरीन हालत में आएंगे और बताया जाएगा इनके बच्चे इनकी सारी नेकियां खा गए, क्योंकि उन्होंने ऐसे ऐसे काम किए कि जो माँ बाप के लिए उल्टा क्या बन गए, मुसीबत का सबब बन गए। और वो क्यों? उनकी गफलत और कोताही से। तो हमें दुनिया में अपने बच्चों के लिए दुआ भी करनी चाहिए, कोशिश भी करनी चाहिए, इल्म के लिए दुआ भी करनी चाहिए। कौन सी दुआ है इल्म की? रब ज़िदनी इल्मा। और कोशिश भी करनी चाहिए। ये दुआ पढ़ के अगर आप सवेरे घर पे ही बिस्तर पे दोबारा सो जाएं, सिर्फ तमन्नाएं हैं तो भी अल्लाह को पता है कर क्या रहे हो तुम। इसी तरह माल है लेकिन खैर के रास्ते में नहीं खर्च करने को दिल चाहता, हमारे खर्च किए बगैर अगर नेकी का काम आगे से आगे बढ़ रहा है तो हमारा ऐसा कुछ नहीं, चाहे हम कितने खुश होते रहे उसको देख देख के, जब तक हमारे पैसे उसमें नहीं पड़ेंगे। तो इसलिए लहा मा कसबत, लहा हर शख्स को क्या मिलेगा, यानी अल्लाह बोझ तो नहीं डालेगा, वो तो नहीं पूछेगा जो हमारे बस में नहीं। देखिए ना, बसा औकात हम चाहते हैं हमारी औलाद नेक हो, हम कोशिश भी करते हैं, वो नहीं होती। बाज़ुकत हम माल अल्लाह के रास्ते में खर्च करना चाहते हैं मगर हमारी ज़रूरतें अपनी नहीं पूरी होती। बाज़ुकत हम किसी को सिखाना चाहते हैं, हमें मौका ही नहीं मिलता, कोई सीखने को तैयार ही नहीं होता। ऐसा भी तो होता है। अब उसमें हमारी तो पूरी तमन्ना और कोशिश, लेकिन कोई आगे चांस ही नहीं मिल रहा तो अल्लाह नहीं पूछेगा। ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, जो हमारे पास था हमने लगा दिया, हमने मेहनत कर ली, हमने तड़प लिया, हमने दुआएं भी कर ली, लेकिन कोई तरक्की नहीं हुई, कोई कामयाबी नहीं हुई, न इल्म में, न माल में, न औलाद में। तो कल क़यामत के दिन अल्लाह ताला ऐसे शख्स को पकड़ के सजा देगा कि क्यों नहीं, तुमने माल क्यों नहीं खर्च किया, या तुमने औलाद को क्यों नहीं सुधारा, या तुमने और कोई खैर का काम क्यों नहीं किया। नहीं, इसलिए कि हमने तो चाहा था लेकिन हो ना सका। अब बाज़ुकत क्या होता है, पिछली ज़िंदगी में कोई कमी कोताही हो जाती है। देखिए ना, अब मसलन आप इस एज में आके आपको दीन की समझ हुई, जब आप जवान थे और आपके बच्चे छोटे थे, आपके हाथ में थे, आपको समझ नहीं थी। अब वो बड़े हो गए, इंडिपेंडेंट हो गए, वो आपकी सुनते नहीं, अब क्या आप बस दुआएं करें? जो वक्त गुजर गया उसके लिए क्या है? गुफरानक। अब हमने सुना है, अब हम मानेंगे, जो पीछे हो चुका गुफरानक उसके लिए माफी चाहते हैं। और फिर अल्लाह ताला क्या फरमाते हैं? ठीक है, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा, गम न करो, रंजीदा ना हो, अल्लाह ताला वुसअत के मुताबिक ही हिसाब लेगा। वा अलैहा, और इसी तरह इंसान के जिम्मा है, इंसान पर पड़ेगा क्या? मक्तसबत, जो उसने किया। इक्तसाब किसको कहते हैं? कसबा और इक्तसबा का रूट एक ही है। इक्तसबा का मतलब होता है सिर्फ अपने लिए करना, कसबा अपने और दूसरे दोनों के लिए करना। इसीलिए आप देखें ना, औलाद के लिए करना भी कसब है, ठीक है ना। جب انسان کوئی کمائی کرتا ہے تو بچوں کو بھی دیتا ہے نا، تو دوسروں کے لیے بھی کسب کر رہا ہے، لیکن اکتساب ہوتا ہے صرف اپنی ذات کے لیے کرنا۔ تو اس سے کیا پتہ چلتا ہے کہ انسان اگر غلط کام کرتا ہے تو اس کی ذمہ داری خود صرف اس کے اپنے اوپر ہے، اس کے بچوں پہ نہیں جائے گی۔ یا بچے غلط کام کرتے ہیں تو اس کی ذمہ داری پھر ماں باپ پہ نہیں جائے گی، کیونکہ ماں باپ نے نہیں چاہا کہ وہ غلط کریں۔ پھر اکتسابہ بھلائی اور برائی دونوں کے لیے استعمال ہوتا ہے۔ تو وَعَلَيْهَا، اور اسی پر ذمہ داری ہے، مَكْتَسَبَتْ، جو اس نے کمایا۔ اکتسابہ اہتمام سے کمانے کے لیے بھی آتا ہے، یعنی صرف ارادہ ہی نہیں کیا برا بلکہ کر بھی لیا غلط کام، تو اس کی ذمہ داری پھر اس پر ہوگی، اس کی بھی پوچھ ہوگی، اس کی بھی پکڑ ہوگی۔ تو ایصال ثواب نیکی میں تو ہو سکتا ہے، گناہ میں نہیں ہوتا۔ اب مثلاً ہم یہ نہیں کر سکتے کہ یا اللہ یہ جو میری غلطیاں ہیں یہ میرے بچوں میں بانٹ دینا، ایسے نہیں ہوگا۔ مال تو ہم دے سکتے ہیں ان کو، نیکی کی تربیت دے سکتے ہیں، ہاں اگر غلط باتوں کی تربیت دیں گے جان بوجھ کے، اس کی پھر پوچھ ہوگی۔ لیکن یہاں اس بات کا بنیادی مقصد کیا ہے؟ جو کرو گے وہ بھگتو گے، مکتسبت۔ اس لیے پھر دعا کیا مانگی گئی؟ ربنا، اے ہمارے رب، لا تؤاخذنا، نہ تو مؤاخذہ کرنا ہمارا، اخذہ سے حمزہ خیزال، گرفت کرنا، کسی غلطی کو پکڑنا، یا اللہ تو ہماری غلطیوں کو نہ پکڑنا، ان نسینا، اگر ہم بھولے، نون سین یہ نسیہ بھولنا، خواہ غفلت کی وجہ سے ہو یا حافظے کی کمزوری کی وجہ سے ہو یا کسی بھی اور وجہ سے، یا اللہ جو بھول چوک ہم سے ہو جائے اس پہ ہم کو نہ پکڑنا، یعنی بلا ارادہ کوئی کام ہو جانا، او اخطأنا، یا ہم نے خطا کی، خطا غلطی۔ اس کی دو صورتیں ہوتی ہیں، نمبر ایک جو چیز پسندیدہ نہ ہو، مستحسن نہ ہو، اس کا ارادہ کرنا اور کر گزرنا، ایسی خطا قابل گرفت ہے۔ اسی طرح دوسرا یہ کہ ارادہ تو اچھے فعل کا کیا لیکن غلطی سے اس کے خلاف ہو گیا، ایسی خطا قابل مؤاخذہ نہیں۔ نبی صلی اللہ علیہ وسلم نے فرمایا، رفع عن امتی الخطأ والنسیان، میری امت سے اٹھا لیا گیا، کیا؟ خطا اور نسیان۔ یعنی نسیان کیا ہے؟ کہ انسان بھول کر کوئی کام کر بیٹھے، یعنی کام اچھا کر رہا ہے لیکن وہ بھول گیا اور اس سے غلطی ہو گئی۔ اور خطا کیا ہے؟ کہ ناسمجھی سے کسی کام کو غلط طور پہ کر لے۔ خطا ایک تو یہ ہوتی ہے نا کہ انسان کسی غلط چیز کا ارادہ کرے اور پھر کر بھی لے، اور دوسری کیا ہوتی ہے؟ کہ ارادہ تو اچھی چیز کا تھا لیکن ناسمجھی سے غلط ہو گیا۔ تو اللہ ہم کو نہ پکڑنا، کس میں؟ ان نسینا، اگر ہم بھول جائیں، او اخطأنا، یا ہم خطا کر بیٹھیں۔ ربنا، اے ہمارے رب، ولا تحمل، اور نہ بوجھ ڈال، علینا، ہم پر، اسرن، کوئی بوجھ۔ اسرن کا لفظ الف صادرے سے ہے، اس کا معنی ہوتا ہے عہد، ذمہ داری، ایسا بوجھ جس کا اٹھانا دشوار ہو، بہت مشکل ہو، وہ بوجھ جو اٹھانے والے کو چلنے سے روک دے، جس کے اوپر آنے کے بعد انسان چل نہ سکے۔ یعنی یا اللہ ہم پر کوئی ایسی ذمہ داری، ایسی مشکل، ایسی پریشانی نہ ڈالنا کہ ہم تیرے راستے میں چل ہی نہ سکیں، تیری اطاعت ہی نہ کر سکیں۔ کیونکہ بعض اوقات انسان پہ ایسی ایسی آزمائشیں آتی، ایسی ایسی مصروفیات آ جاتی، یا معاشرے کے ایسے بندھن آ جاتے کہ انسان اچھا کرنا بھی چاہتا تو کر نہیں پاتا۔ مثلا نبی صلی اللہ علیہ وسلم کے بارے میں قرآن پاک میں آتا ہے کہ آپ جب دنیا میں تشریف لائے تو آپ نے لوگوں کے اوپر سے کچھ بوجھ ہٹائے. وَيَدْعُ عَنْهُمْ إِسْرَهُمْ وَالْأَغْلَالَ الَّتِي كَانَتْ عَلَيْهِمْ, اور آپ نے ہٹایا ان سے ان کے بوجھوں کو اور ان بیڑیوں کو یا طوق کو جو انہوں نے خود پہ ڈالے ہوئے تھے. اس میں کس کی طرف اشارہ ہے؟ ان پابندیوں, ان رسموں کی طرف جو پچھلی کتابوں والوں نے یا پچھلے ادیان والوں نے اپنے اوپر ڈال رکھی تھی اپنی مرضی سے. جیسا کہ آگے آیا, مزید آیت کے اندر ہی وضاحت ہے, کما حملتہو, جیسا کہ تو نے ڈالا اس کو, اللذین من قبلنا, ان لوگوں پر جو ہم سے پہلے تھے. تو گزشتہ امتوں پر دو طرح کے بوجھ تھے, ایک تو ان پر اللہ تعالیٰ کی طرف سے کچھ پابندیاں عائد کی گئیں, اور دوسرے انہوں نے خود بھی اپنے اوپر بہت سی پابندیاں عائد کر لی یا بوجھ ڈالی. اللہ تعالیٰ کی طرف سے کیا پابندیاں تھیں ان پر؟ مثلاً ان کی شریعت کے کچھ احکامات ان کے لیے بہت مشکل تھے. مثلاً آپ کو یاد ہوگا کہ بچھڑے کی پرستش کرنے والوں کے لیے جب توبہ کی بات ہوئی تو اس کے لیے سات شرط کیا تھی؟ قتل. پھر اسی طرح یہود کی شریعت میں صرف قصاص تھا, دیت یا معافی نہیں تھی قتل عمد کی صورت میں. پھر اسی طرح ان پر زکوٰۃ چوتھا حصہ تھی, ہم پر کتنی ہے؟ چالیسواں حصہ. پھر اسی طرح ان کو حکم یہ تھا کہ اگر کسی کپڑے پر پیشاب لگ جائے یا نجاست لگ جائے تو دھونے سے نہیں پاک ہوگا, اس کو کاٹ کے پھینکنا پڑے گا, کتنی مشکل ہوگی. پھر اسی طرح غنیمت کے اموال ان پہ حرام تھے. تو یہاں دعا کیا مانگی گئی کہ یا اللہ اپنے دین میں بھی ہمارے اوپر ایسی پابندیاں اور ایسے بوجھ نہ ڈالنا کہ جو ہم اٹھا نہ سکیں, جن پر ہم عمل نہ کر سکیں. اور دوسری طرح کی ان پر پابندیاں اور بوجھ کیا تھے؟ ان کے اپنے خود ساختہ رسم و رواج اور طور طریقے اور دین میں خود ساختہ اضافے. مثلا حائضہ عورت کے ساتھ وہ کیا کرتے؟ اس کو بالکل کاٹ کے گھر سے الگ بٹھا دیتے, نہ اس کے ہاتھ کا کھاتے, نہ اس کو چھوتے, اس کے ہر چیز کو ناپاک سمجھتے. حالانکہ شریعت میں ان کو یہ پابندی نہیں دی گئی تھی, مگر انہوں نے خود اپنے لیے پابندی کر لی. جیسا کہ قرآن پاک میں بھی آتا نا کہ ولکن کانوا انفسہم یظلمون, یہ لوگ اپنی جانوں پہ خود ظلم کرتے تھے. تو اللہ تعالیٰ ہمارے لیے ایسی پابندیاں نہ ہوں, ایسے بوجھ نہ ہوں جو ہم اٹھا نہ سکیں. پھر اسی طرح اس سے مراد یہ بھی ہے کہ یا اللہ مشکلات ایسی نہ ہوں کہ جن کی وجہ سے ہم تیرے رستے پہ نہ چل سکیں. اب دیکھیے کہ بسا اوقات زندگی میں ایک انسان بہت سموتھ جا رہا ہوتا ہے نا, اچھے اچھے کام کر رہا ہے, بھاگ دوڑ کر رہا ہے, نمازوں میں خوب خشوع و خضوع ہے, صحت ہے, طاقت ہے, سڈنلی کوئی نعوذ باللہ ایکسیڈنٹ ہو جاتا ہے, اب وہ قیام, رکوع, خشوع سب ختم ہو گیا, اب ایک معذور والی نماز پڑھی جا رہی, یا ایسی کوئی بیماری ہوگی کہ روزہ ہی نہیں رکھ پاتے, ہے نا, تو وہ کتنا دل کرتا ہے نا. یا اسی طرح کوئی ایسی مصروفیت آ گئی کہ جس کی وجہ سے بہت سے نیک کاموں میں جانا, بھاگ دوڑ سب رک گیا. بسا اوقات گھر والوں کی ایسی پابندیاں ہوتی خصوصاً خواتین کے لیے کہ ان کے لیے ہر چیز پہ بین لگ جاتا ہے. مثلاً ایک لڑکی ہے, شادی سے پہلے نیکی کے کاموں میں بڑھ چڑھ کے حصہ لے رہی ہیں, ایسی جگہ شادی ہوئی, سسرال ایسے ملے کہ جن کو یہ سب باتیں سخت ناپسند ہیں, سب دینی دوستوں سے ملنا بند, اور بالکل جیسے تالاب سے مچھلی نکال کے پھینک دی جائے الگ تو وہ تڑپتی ہے, ایسے ہی بعض بچیوں کا حال ہوتا ہے کہ سارے ایک دینی ماحول اور سرکل سے کٹ کے بالکل الگ تڑپ نہیں ہے. تو ایسی چیزوں سے بھی پناہ مانگنی چاہیے کہ یا اللہ ایسے حالات نہ آ جائیں کہ جن کی وجہ سے ہم تیرے دین پہ نہ چل سکیں. ربنا, اے ہمارے رب, ولا تحملنا, اور نہ تو اٹھوانا ہم کو, ما لا طاقت لنا به, جس کی ہم میں طاقت نہیں, اللہ ہم پہ ایسی پابندیاں نہ ڈالنا، ذمہ داریاں نہ ڈالنا، ہم پہ ایسی ذمہ داریاں عائد نہ کرنا، ہم سے ایسے بوجھ نہ اٹھوانا کہ جن کو ہم اٹھا نہ سکیں، جن کو اٹھانے کی طاقت نہیں۔ وَاعْفُ عَنَّا، اور ہم کو معاف کر دینا۔ وَاعْفُ عَنَّا، عَفُ عَيْن فِي وَاو، معاف کرنا، گناہوں کو نام اعمال سے مٹا دینا۔ اللہ ہم کو معاف کر دینا، ہمارے گناہوں کو مٹا دینا۔ وَاغْفِرْ لَنَا، اور ہم کو بخش دینا، ہم کو ڈھانپ دینا۔ وارحمنا، ہم پہ رحم فرمانا۔ انت مولانا، تو ہمارا مولا ہے۔ واو لام یہ، مددگار، غم گسار، تنگی ترشی میں کام آنے والا۔ اور مولا کا ایک اور معنی مرجع، کہ جس کی طرف مشکلات میں رجوع کیا جائے۔ انت مولانا، تو ہمارا مولا ہے، تجھ سے ہم مدد مانگتے ہیں، تو مشکلات میں ہمارے کام آنے والا ہے، تیری ہی طرف ہم لوٹتے ہیں، تیری ہی طرف ہم رجوع کرتے ہیں۔ یہ جب کہتا نا انت مولانا، تو یوں لگتا ہے جیسے ہر چیز سے انسان پلٹ کر اپنے رب کے دامن میں جا چھپتا ہے۔ انت مولانا، تو ہمارا مددگار ہے، تیرے پاس ہمارے لیے پناہ ہے۔ فانصرنا، پس مدد فرما ہماری، علی القوم الکافرین، ان لوگوں پر جو انکاری ہیں، جو مانتے نہیں۔ کیونکہ ایک طرف مومنون ہے اور دوسری طرف کافرین ہیں، ایک طرف ماننے والے ہیں اور دوسری طرف انکار کرنے والے ہیں، قدرتی طور پر پھر یہ دو گروہ بن جاتے ہیں، دونوں ایک دوسرے کے مقابل آ جاتے ہیں۔ تو اللہ، تو ہم کو ایسے لوگوں کے مقابلے میں مدد دینا، ہمارے ہاتھ مضبوط کر دینا جو ہمیں تیری راہ پر چلنے نہ دیں، کیونکہ تیری طاقت، تیری توفیق، تیرے اذن اور تیری تائید کے بغیر ہم کچھ نہیں کر سکتے، کیونکہ ہم تو کمزور ہیں۔ انت مولانا، فانصرنا علی القوم الکافرین، تو ہمارا مولا ہے، کافروں کے مقابلے میں ہماری مدد کر، ہمارا ہو جا، ہم تیرے راستے پر نکلے ہیں، تو ہمارے لیے اس کو آسان کر دے۔ آمین۔
لله ما في السماوات وما في الأرض وإن تبدوا ما في أنفسكم أو تخفوه يحاسبكم به الله فيغفر لمن يشاء ويعذب من يشاء والله على كل شيء قدير آمن الرسول بما أنزل إليه من ربه والمؤمنون كل آمن بالله وملائكته وكتبه ورسله لا نفرق بين أحد من رسله وقالوا سمعنا وأطعنا غفرانك ربنا وإليك المصير لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين۔
حضرت ابو ہریرہ رضی اللہ تعالی عنہ کا بیان ہے کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، اپنے گھروں کو قبرستان نہ بناؤ، شیطان اس گھر سے بھاگ جاتا ہے جس میں سورہ بقرہ پڑھی جاتی ہے۔ حضرت ابو امامہ رضی اللہ تعالی عنہ بیان کرتے ہیں کہ نبی صلی اللہ علیہ وسلم نے فرمایا، قرآن مجید پڑھا کرو، کیونکہ وہ قیامت کے دن اپنے پڑھنے والوں کے لیے سفارشی بن کے آئے گا۔ دو چمکتی ہوئی روشن صورتیں، البقرہ اور آل عمران پڑھا کرو، کیونکہ یہ دونوں صورتیں قیامت کے روز اس طرح سے آئیں گی جیسے کہ وہ چھتریاں ہیں، امبریلا کی طرح، یا سایہ کرنے والے بادل ہیں، یا پرندوں کے دو جھنڈ ہیں جو پر پھیلائے ہوئے ہوں۔ وہ اپنے پڑھنے والوں کی طرف سے حجت پیش کرنے والی ہوں گی، ان کی طرف سے جھگڑا کریں گی۔ سورۃ البقرہ پڑھا کرو، کیونکہ اس کا اختیار کرنا برکت ہے، اس کا چھوڑ دینا حسرت ہے، اور باطل پرست اس کو برداشت نہیں کر سکتے۔ حضرت نواس بن سمان بیان کرتے ہیں کہ میں نے نبی صلی اللہ علیہ وسلم کو یہ فرماتے سنا ہے، قیامت کے روز قرآن مجید اور وہ لوگ جو اس کے مطابق عمل کیا کرتے تھے وہ لائے جائیں گے، اور ان کے آگے آگے سورہ بقرہ اور آل عمران ہوں گی۔ اس طرح گویا کہ وہ دو بادل ہیں یا ابر سیاہ ہیں جن کے اندر چمک اور روشنی ہے، یا وہ پرندوں کے جھنڈ ہیں جو اپنے پر پھیلائے ہوئے ہیں۔ یہ دونوں صورتیں اپنے پڑھنے والوں کے لیے حجت پیش کرتی ہوئی آئیں گی کہ اللہ تعالیٰ ان کو سزا نہ دے۔ یہ صحیح مسلم کی روایت تھی۔ ایک اور روایت ہے صحیح مسلم ہی کی، حضرت عبداللہ بن عباس کا بیان ہے کہ ایک مرتبہ حضرت جبریل علیہ السلام نبی صلی اللہ علیہ وسلم کی خدمت میں حاضر تھے کہ یکایک انہوں نے آسمان کی طرف سے ایک ایسی آواز سنی جیسے کسی شتیر یا پھاٹک کو کھولنے کی آواز آتی ہے۔ حضرت جبریل علیہ السلام نے اپنا سر اوپر اٹھا کر دیکھا، پھر نبی صلی اللہ علیہ وسلم سے عرض کیا کہ یہ آسمان کا ایک دروازہ ہے جو آج پہلی دفعہ کھولا گیا ہے، اور اس سے پہلے کبھی نہ کھولا گیا۔ اتنے میں اس دروازے سے ایک فرشتہ نازل ہوا۔ جبریل علیہ السلام نے نبی صلی اللہ علیہ وسلم سے عرض کیا، یہ ایک فرشتہ ہے جو آسمان سے زمین کی طرف آ رہا ہے، اور آج سے پہلے یہ کبھی زمین کی طرف نہیں اترا۔ وہ فرشتہ آیا اور اس نے نبی صلی اللہ علیہ وسلم کو سلام کیا، اور پھر آپ سے عرض کیا، آپ کے لیے ایسے دو نوروں کی خوشخبری ہے جو آپ ہی کو دیے گئے ہیں، ایک سورۃ الفاتحہ ہے اور دوسری سورۃ البقرہ کی آخری آیات۔ ان دونوں کا اگر ایک حرف بھی آپ پڑھیں گے تو جو دعا آپ مانگیں گے وہ آپ کو عطا کی جائے گی۔ تو گویا دعا کی قبولیت کا ذریعہ بھی ہے۔ پھر اسی طرح ایک اور روایت میں آتا ہے کہ نبی صلی اللہ علیہ وسلم نے اس کے بارے میں یہ فرمایا کہ ان کو سیکھو اور اپنی عورتوں اور بچوں کو بھی سکھاؤ، یعنی صرف خود ہی پڑھ کے نہ رہ جاؤ، گھر جا کے اپنے بچوں کو بھی سکھاؤ، جن کو نہیں آتی ان کو بھی بتاؤ۔ وآخر دعوانا ان الحمدللہ رب العالمین، سبحانک اللہم وبحمدک، نشہد ان لا الہ الا انت، نستغفرک ونتوب الیک، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
لله ما في السماوات وما في الأرض، وإن تبدوا ما في أنفسكم أو تخفوه يحاسبكم به الله، فيغفر لمن يشاء ويعذب من يشاء، والله على كل شيء قدير۔ آمن الرسول بما أنزل إليه من ربه والمؤمنون، كل آمن بالله وملائكته وكتبه ورسله لا نفرق بين أحد من رسله، وقالوا سمعنا وأطعنا، غفرانك ربنا وإليك المصير۔ لا يكلف الله نفسا إلا وسعها، لها ما كسبت وعليها ما اكتسبت، ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين